नमस्कार, दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा तपाईंलाई स्वागत छ। म प्रवीण पोखरेल। आज 2078 साल फागुन महिनाको 5 गते बिहिबार, फागुन कृष्ण पक्ष प्रतिपदा तिथि, तदनुसार फेब्रुअरी 17 तारीक सन् 2022, नेपाल सम्वत 1142। आज काठमाडौँबाट प्रकाशित सबै राष्ट्रिय दैनिकहरूले एमसीसीको प्रसंगलाई प्राथमिकता दिँदै मुख्य खबर बनाएका छन्। अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विषयमा साझा धारणा बनाउन बिहिबार सत्ता गठबन्धन दलहरूको बैठक बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भेटवार्ता भएपछि सत्ता गठबन्धनमा सहभागी दलहरूको बैठक बिहिबारका लागि डाकिएको हो। एमसीसी बारे सत्ता गठबन्धनमा सहमति प्रयास शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। त्यस्तै कान्तिपुरले एमसीसी रोक्न प्रधानमन्त्रीलाई प्रचण्ड दबाव शीर्षक दिँदै मुख्य खबर बनाएको छ भने गठबन्धनमा आज निर्णायक वार्ता हुने प्रसंगलाई नयाँ पत्रिकाले मुख्य खबरका रूपमा छापेको छ। यता नागरिक दैनिकले सत्ता गठबन्धनकै घेराबन्दीमा प्रधानमन्त्री शीर्षकमा मुख्य खबर बनाएको छ भने राजधानी दैनिकले सत्ता गठबन्धनमा फेरि खटपट शीर्षक दिँदै मुख्य खबर बनाएको छ। कार्यक्रमको शुरूमा हामीले लिएका छौं कान्तिपुरले छापेको मुख्य खबर। एमसीसी रोक्न प्रधानमन्त्रीलाई प्रचण्ड दबाव, समर्थन फिर्ता लिएमा सरकार ढल्न सक्ने चेतावनी दिएर प्रधानमन्त्रीलाई एमसीसी सम्झौताबाट पछि हट्न बाध्य गराउने माओवादी रणनीति भन्दै कान्तिपुरले छापेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको पहल बीच पनि एमसीसी सम्झौता बुधबार प्रतिनिधि सभामा टेबल हुन नसकेपछि गठबन्धन विघटनको डीलमा पुगेको छ। सत्ता साझेदार माओवादी र एकीकृत समाजवादी सम्झौता विरूद्ध मुखर बन्दै गएपछि प्रधानमन्त्री देउवा विकल्प खोज्नुपर्ने अवस्थामा पुग्नु भएको छ। तर एमाले पनि देउवाको पद सुरक्षित गरिदिन एमसीसी अनुमोदन गर्ने संकेत गरेको छैन। प्रधानमन्त्री देउवा एमसीसीमा भइरहेको ढिलाइले देशको अन्तर्राष्ट्रिय छवि बिग्रन सक्ने भन्दै फागुन 16 भित्रै अनुमोदन गर्न प्रतिबद्ध रहनु भएको छ। संसदबाट पारित गरेर एमसीसी सम्झौतालाई सन्धि बराबरको मान्यता दिन नहुने भन्दै माओवादीले औपचारिक निर्णय नै गरेको छ, जसमा एकीकृत समाजवादी र जसपाको उपेन्द्र यादव समूहको समेत मतैक्य छ। प्रधानमन्त्रीको पहलमा एमसीसी सम्झौता टेबल भए सत्ता गठबन्धनबाट अलग हुनुपर्ने निर्णय माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक र संसदीय दलले समेत गरेको छ। पार्टीको निर्णय सुनाउन र धैर्य गर्न अनुरोध गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल बुधबार बालुवाटार पुग्नु भएको थियो। तर प्रधानमन्त्री देउवा भने तपाईँ जे गर्नुहुन्छ गर्नुहोस्, तर संसदमा टेबल त गर्न दिनुहोस् भन्दै आक्रोशित भएको बालुवाटार स्रोतले बताएको छ। सम्झौताको जस अपजस कांग्रेसले लिन खोज्दा पनि असहयोग भएको भन्दै देउवाले दाहालसँग गुनासो गर्नुभएको थियो। दाहालले भने एमसीसी विरूद्ध आफ्नै दलभित्रको दबाव थिग्न नसकेको बताउनु भएको थियो। अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्न पार्टीभित्र कोही पनि तयार भएनन्। एमसीसी टेबल भएर बुधबार सरकारबाट बाहिरिने संसदीय दलले निर्णय गरेको छ, त्यसैले सहमतिकै लागि धैर्य गरौं, स्रोतका अनुसार दाहालको भनाई थियो। दाहालकै आग्रहमा दुई दिन पर्खन तयार हुनुभएका देउवा शुक्रबार सम्झौता टेबल गर्न दृढ हुनुहुन्छ। उनीहरूकै सहमति अनुसार बिहिबार गठबन्धनको बैठक र शुक्रबार प्रतिनिधि सभा बैठक बस्दैछ, कान्तिपुरले मुख्य खबर बनाएको छ। यता नयाँ पत्रिकाले गठबन्धनमा आज निर्णायक वार्ता शीर्षक दिँदै छापेको छ। माओवादीले सत्ता गठबन्धनमा सहमति नजुटाई प्रधानमन्त्रीले एकतर्फी रूपमा एमसीसी अगाडि बढ़ाउन खोजे, गठबन्धन तोडेर सरकारबाट बाहिरिने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच बुधबार बिहान भएको छलफलमा सरकार गठन हुने बेलादेखिका विषयमा संक्षिप्त समीक्षा पनि भएको थियो। छलफल गरेर एमसीसी सरकारको साझा न्यूनतम कार्यक्रममा समावेश नगरिएको प्रचण्डको भनाई थियो। प्रधानमन्त्री देउवाले आफू एमसीसी पारित गर्नुपर्ने दबावमा रहेको बताउनु भएको थियो। स्रोतका अनुसार प्रचण्डको जवाब थियो, सरकारका नीति तथा कार्यक्रम अनुसार गठबन्धन अगाडि बढ़ने हो, तपाईँले जबरजस्ती एमसीसी टेबल गर्नुभयो भने हामी सरकारमा रहँदैनौं, बाहिरिन्छौं, तपाईँले चाल्ने कदम हेरेर निर्णय गर्छौं। यता देउवाको विकल्प शीर्षक दिँदै विकल्प पनि पत्र पत्रिकाले छापेका छन्। नयाँ पत्रिकाले चारवटा विकल्प अगाडि सारेको छ। गठबन्धनमा सहमति, एमसीसी हर हालतमा पारित गर्ने तयारीमा रहनुभएका प्रधानमन्त्री देउवाका लागि गठबन्धनमा सहमति जुटाएर अगाडि बढ़ने सबैभन्दा सुरक्षित विकल्प हो। प्रक्रिया सहज बनाउने, एमसीसी अनुमोदनका लागि प्रक्रिया सहज बनाउने सहमति गर्ने विकल्प पनि प्रधानमन्त्री देउवासँग छ। प्रधानमन्त्री देउवासँग गठबन्धन तोड़िए प्रमुख प्रतिपक्षी एमालेसँग सहकार्य गरेर एमसीसी अनुमोदन गर्ने अर्को विकल्प पनि रहेको छ। गठबन्धनभित्र सहमति जुटाउन नसकिएको र अहिले नै गठबन्धन तोडेर अगाडि बढ़दा राजनैतिक जटिलता बढ़ने तथा स्थानीय तहको निर्वाचन नहुने अवस्था देखाएर प्रधानमन्त्रीले केही समय थप्न अमेरिकासँग पत्राचार गर्न सक्ने विकल्प पनि रहेको छ। नयाँ पत्रिकाले विकल्पका रूपमा छापेको छ। कान्तिपुरले पनि कोसँग कस्तो विकल्प शीर्षक दिँदै समाचार छापेको छ। एमसीसी सम्झौताको जस अपजस लिन दृढ़, प्रधान वर्तमान साझेदारले छाडेमा एमालेसँग समेत सहकार्य गर्न पहल, तर प्रधानमन्त्री बन्न ओली आफै अघि सर्ने हुन् कि भन्ने संशय। त्यस्तै संसद अवरोध कायमै छ। एमसीसीका विषयमा पर्खर हेरको नीति एमाले लिएको छ। गठबन्धन तोड्ने रणनीति सभामुख पनि निशानामा पर्ने सम्भावना छ। वर्तमान सरकार ढलेमा वैकल्पिक सरकारको नेतृत्व लिने एमाले आकांक्षा राखेको छ। माओवादी अध्यक्ष प्रचण्डसँग विकल्प के छ त? कान्तिपुर अगाडि लेख्छ, एमसीसी यथास्थितिमा अनुमोदन नगर्ने पार्टी र संसदीय दलको निर्णय, प्रधानमन्त्री एक्लै अघि बढ़े सरकार छाड्ने चेतावनी, अन्तिममा देउवाले एमसीसी छाडेर गठबन्धन नै रोज्ने आकलन। कान्तिपुरले कोसँग कस्तो विकल्प भन्दै समाचार बनाएको छ। फेरि पनि एमसीसीकै प्रसंग, माओवादीका कारण एमसीसी टेबल हुनबाट रोकियो। नेपाल समाचार पत्रले मुख्य खबर बनाएको छ, सत्ता गठबन्धनकै घेराबन्दीमा प्रधानमन्त्री। सत्ता गठबन्धन दलबाटै एमसीसी अड्काउने काम भएपछि प्रधानमन्त्री अठ्यारोमा पर्नु भएको छ। माओवादी र नेकपा यसले यथास्थितिमा एमसीसी पास गर्न नसकिने भन्न थालेपछि आफू सत्ता गठबन्धन भित्रैबाट घेराबन्दीमा परेको महसुस प्रधानमन्त्रीले गरेको बालुवाटार निकट स्रोतले जनाएको छ। यसैबीच एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन र सरकारमा बस्न नमिल्ने पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बताउनु भएको छ। उहाँको भनाईलाई पनि नागरिक दैनिकले प्राथमिकताका साथ छापेको छ। अब अर्को प्रसंग, निर्वाचनका लागि आजदेखि दल दर्ता प्रारम्भ हुँदैछ, गोर्खापत्रले मुख्य खबरका रूपमा छापेको छ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन 2079 भाग लिने राजनैतिक दलहरूको दर्ता आजदेखि शुरू गर्दैछ। आयोगले फागुन 5 गतेदेखि 15 गतेसम्म कार्यालय समयभित्र दल दर्ताका लागि समय तोकेको हो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यसअघि दर्ता भइसकेको राजनैतिक दलले पनि संवैधानिक व्यवस्था बमोजिम स्थानीय निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने जानकारी दिनुभयो। आयोगले गत मंगलबारसम्म 106 राजनैतिक दललाई मान्यता दिएको छ। आयोगका उपन्यायाधिवक्ता गुरूप्रसाद वाग्लेले नेपालको संविधानको धारा 271 र राजनैतिक दल सम्बन्धी ऐन 2073 दफा 48 निर्वाचनमा भाग लिनु अघि दल दर्ता गर्नुपर्ने उल्लेख गरे बमोजिम दल दर्ता कार्य हुन लागेको हो। दर्ताका लागि बिहान 10 बजेदेखि 5 बजेसम्म हुने उहाँले बताउनुभयो। दल दर्ता सार्वजनिक विदाको दिन समेत हुनेछ। राजनैतिक दल सम्बन्धी ऐन 2073 दफा 48 निर्वाचन प्रयोजनका लागि दल दर्ता हुनुपर्ने उल्लेख छ। संविधानको धारा 271 समेत निर्वाचन प्रयोजनका लागि दल दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ। ऐनको दफा 48 बमोजिम निर्वाचनमा भाग लिन चाहने दफा 4 बमोजिम दर्ता भएका दलले आयोगले तोकेको कार्यविधि पूरा गरी आयोगमा दर्ता गर्नुपर्नेछ। यसैबीच कार्यकाल पूरा नहुँदै स्थानीय तहको चुनाव मिति घोषणा गरिएको भन्दै पेश भएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। यो प्रसंगलाई आजका पत्र पत्रिकाले खबर बनाएका छन्। सर्वोच्च प्रशासनले माघ 26 गते दरपीठ गरेको रिट न्यायाधीश ईश्वर प्रसाद खतिवड़ाको एकल इजलासले दर्ता गर्न आदेश दिएको हो। विक्रम सम्वत 2074 तेस्रो चरणमा निर्वाचन भएको र आफ्नो कार्यकाल पूरा नहुँदै 2079 वैशाख 30 गते निर्वाचन घोषणा भएको भन्दै महोत्तरीको भंगाहा नगरपालिकाका प्रमुख संजीव कुमार शाहले निर्वाचन रोक्नुपर्ने मागसहित रिट निवेदन दिनुभएको थियो। न्यायाधीश खतेवड़ाको इजलासले संविधान र कानूनको व्याख्या सम्बन्धी न्यायिक विवेक प्रयोग गरी व्याख्या आवश्यक भएको भन्दै दर्ताको आदेश गरेको हो। आदेशमा भनिएको छ, संविधान र कानूनमा रहेको प्रावधानको व्याख्या गरी निरूपण गर्नुपर्ने प्रश्नहरू उप न्यायिक विवेक प्रयोग गरी इजलासबाट सुनवाई भई निरूपण हुनु नै मनासिब हुन्छ। संविधान र कानूनको व्याख्या सम्बन्धी यस प्रकारको विषयलाई न्यायिक प्रक्रियामा प्रवेश नै नपाउने गरी प्रशासनिक तहबाट नै निवेदन दर्पित गरी टुंग्याउनु उचित देखिँदैन। 2079 वैशाख 30 गतेका लागि घोषित निर्वाचनले आफ्नो 5 वर्ष कार्यकाल पूरा नहुने भन्दै शाहले रिट पेश गर्नुभएको थियो, गोर्खापत्रले छापेको छ। रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिएर आउँछ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा छापिएका अन्य बाँकी प्रसंगहरू। बीपीका विवादास्पद पदाधिकारी अदालतले फर्कायो शीर्षकमा गोर्खापत्रले कान्तिपुरले प्राथमिकताका साथ अग्रपृष्ठमा छापेको छ। सर्वोच्च अदालतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको पक्षमा बुधबार अन्तरिम आदेश जारी गरेपछि उनीहरूले आर्थिक, प्रशासनिक, शैक्षिक र पद अनुसारको काम कर्तव्य अधिकार प्रयोग गर्न पाउने भएका छन्। सरकारले प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्राध्यापक डाक्टर गुरु खनाल, अस्पताल निर्देशक प्राध्यापक डाक्टर गौरीशंकर शाहलाई गत पुस 30 गते काममा रोक लगाउँदै स्वास्थ्य मन्त्रालयका 12 तहका प्रमुख विशेषज्ञ डाक्टर श्याम सुन्दर यादवलाई उपकुलपतिको हैसियत दिएर पठाएको थियो। सर्वोच्चका न्यायाधीश ईश्वर खतिवड़ाले गरेको अल्पकालीन अन्तरिम आदेशमा पदाधिकारीलाई काम गर्न दिनु भनिएको छ। सरकारले रोक लगाए पनि अदालतले न्याय दिएको छ, डाक्टर गिरीले भनेका छन्। कान्तिपुरले प्राथमिकता दिँदै छापेको छ। नेपालीसँग विवाह गर्ने भारतीय महिला विवाह दर्ताका लागि अब अदालत जानु नपर्ने भएको छ। यो खबर नयाँ पत्रिकामा छ। स्थानीय तहमा सिधै विवाह दर्ता हुने गरी सरकारले कानून संशोधन गरेको छ। यसअघि नेपालीसँग विवाह गर्ने भारतीय सहित विदेशी महिलाले अदालतबाट विवाह कायम गरेपछि मात्रै स्थानीय तहले विवाह दर्ता गर्ने प्रावधान थियो। सरकारले राष्ट्रिय परिचय पत्र तथा पंजीकरण नियमावली 2078 संशोधन गरी भारतीय महिलाको हकमा विशेष व्यवस्था गरेको थियो। नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ। दुर्गममा पनि सुगम सरह सुविधा, नागरिक दैनिकको खबर हो यो। गोर्खाको सबैभन्दा दुर्गम गाउँपालिका हो चुमनुर्बी। चुमनुर्बीका पनि दुर्गम गाउँ हुन् छेकम्पार र सामा गाउँ। ती गाउँबाट जिल्ला सदरमुकाम आउन कम्तीमा एक साता पैदल हिँड्नुपर्छ। गाउँपालिकाको केन्द्र रहेको सिर्दीवास पुग्न पनि ती गाउँका बासिन्दालाई कम्तीमा 3 दिन लाग्छ। कतिपय गाउँका बासिन्दालाई आफ्नै वडा कार्यालयमा पुग्न पनि 1 दिन लाग्छ। चुमनुर्बीमा अझै यातायातका साधनको पहुँच छैन, संचार सेवा पनि गतिलो छैन, विद्युत सहज छैन, शिक्षा र स्वास्थ्यमा पनि उत्तिकै असुविधा छ। जिल्लामा सबैभन्दा कम स्वास्थ्यकर्मी चुमनुर्बी गाउँपालिकामा छन्। गाउँपालिकाका बासिन्दा बिरामी परे शहरका अस्पताल पुग्न हेलिकप्टर चार्टर गर्नुको विकल्प छैन। चुमनुर्बीका सबै गाउँमा प्रशासनको पहुँच पनि सहज छैन। हरेक कुरामा त्यहाँका बासिन्दाले शास्ति खेप्दै आएका छन्। तिब्बतसँग सीमाना जोड़िएको चुमनुर्बीका बासिन्दाले राज्य प्रदत्त सबै सुविधा सहज रूपमा उपयोग गर्न पाएका छैनन्। सबै क्षेत्रमा पछाडि परेका ती गाउँका बासिन्दाले कोरोना विरूद्धको खोपमा भने सहज पहुँच राख्न सके। सदरमुकाम क्षेत्रका बासिन्दाले कोरोना विरूद्धको खोप नपाउँदा दुर्गम गाउँपालिकाका बासिन्दाले सहजै खोप लगाउन पाएका छन्। झण्डै 7,000 जनसंख्या रहेको गाउँपालिकाका करिब 90% खोप पाएका छन्। चुमनुर्बी गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरूङ भन्नुहुन्छ, कोरोना विरूद्धको खोपमा राज्य एकजुट हुँदा दुर्गम गाउँका बासिन्दाले पनि खोपमा सहज पहुँच पाएका छन्। बरू सुगम क्षेत्रमा भनेको बेला सर्वसाधारणले खोप पाएनन्, तर दुर्गमका सबै हामी सबै जसोले सहजै पायौं। अध्यक्ष गुरूङका अनुसार चुमनुर्बीका बासिन्दा असुविधै असुविधाको भुमरीमा बाँचिरहेका छन्। कुनै पनि क्षेत्रमा उनीहरूको सहज पहुँच छैन, तर जनताले कुनै शास्ति बिना कोरोना विरूद्ध खोप पाउँदा भने भाग्यमानी ठानेका छन्। सबैतिर कष्ट भोगिरहँदा कोरोना विरूद्धको खोप भने निकै नै सहज भयो। उहाँले भन्नुभयो, हेलिकप्टरबाट खोप गाउँ गाउँ पुर्याएर जनतालाई लगाइयो। कोरोना विरूद्धको खोप कुनै शास्ति बिना जनताले पाए, यसबाट गाउँले खुशी भएको उहाँले बताउनु भएको छ। दुर्गममा पनि सुगम सरह सुविधा नागरिक दैनिकले छापेको छ। अब आजका पत्र पत्रिकाले छापेका सम्पादकीयहरू हेरौं। एमसीसीको राजनीति नगर शीर्षकमा राजधानी दैनिकले सम्पादकीय छापेको छ। त्यस्तै रिक्त दरबन्दीको सकस, कर्मचारी प्रशासनको प्रसंगलाई गोर्खापत्रले सम्पादकीयमा उल्लेख गरेको छ। निजामती कर्मचारीको प्रसंग हो यो। कान्तिपुरले चाहिँ 16 अर्ब खर्च भइसकेको सिक्टालाई चल्नयोगी बनाऊ, सिक्टा सिंचाई आयोजनाको प्रसंगलाई सम्पादकीयमा उल्लेख गरेको छ। क्यान्सर भए नि विदेश नजानु, अन्नपूर्ण पोस्टको सम्पादकीयको शीर्षक हो यो। कोरोना भन्दा वायु प्रदूषणको कहाली, कोरोना महामारीका बीच वायु प्रदूषण बढ़ेको प्रसंगलाई नागरिक दैनिकले सम्पादकीयमा छापेको छ। त्यस्तै नेपाल समाचार पत्रले खोप फेरि नहराउ शीर्षकमा खोपको प्रसंगलाई सम्पादकीयमा उल्लेख गरेको छ भने कारोबार दैनिकले मौद्रिक नीतिले सहजीकरण गर्ने अपेक्षा शीर्षकमा सम्पादकीय उल्लेख गरेको छ। एमसीसीको विरोध र समर्थनका हिसाबले देश अहिले एमसीसीमय हुन गएको छ। सदनमा पनि एमसीसीको कुरालाई लिएर विवाद बढ़िरहेको छ भने सड़कमा पनि यही एमसीसीको कुराले प्राथमिकता पाएको छ। राजधानीले सम्पादकीयमा छापेको छ। हाम्रो असफल विकास परियोजनाको एउटा नमूना हो बाँकी स्थित सिक्टा सिंचाई आयोजना। 30 को दशकको शुरूमै पूर्व सम्भाव्यता अध्ययन थालिएको यो आयोजनाको निर्माण थालनी 61-62 आएर बल्ल भयो। दुःखको कुरो, बन्न थालेको 1.5 दशक नागिसक्दा पनि सिंचाईका लागि पानी बग्न थालेकै छैन। 16 अर्ब रूपियाँमा 4 वर्ष अघि नै तयार भइसकेको 45 किलोमिटर मूल नहरका ठाउँ ठाउँमा भाङ परेका छन्। 50 क्युसेक पानीको बहाव क्षमता रहेको भनिएको नहर आफै पनि छाड्दा थप भत्कने जोखिममा छ। बेलैमा यसको उचित मर्मत सम्भार नगरे यति धेरै लगानी त्यसै बालुवामा पानी हुने हो कि भन्ने भए उत्तिकै छ। राष्ट्रिय गौरवको भनिएको चर्चित आयोजना गर्व गर्न लायक बन्न सकेको छैन, कान्तिपुरले सम्पादकीयमा उल्लेख गरेको छ। पत्र पत्रिकाले छापेका सम्पादकीयहरूपछि अब अन्य बाँकी केही प्रसंगहरू। मिले मतोमा सहकारीको 1 करोड़ 90 लाख घोटाला, अन्नपूर्ण पोस्टले छापेको खबर हो यो। 43 वर्ष पुरानो नमूना सहकारीको करिब 1 करोड़ 90 लाख रूपियाँ घोटाला भएको छ। यसमा लेखापाल 60 वर्षीय सविलाल राजवंशी र सह लेखापाल 55 वर्षीय राजकुमार राजवंशी मुछिएका छन्। यो विराटनगरको प्रसंग हो यो। प्रहरीले दुवै आरोपितलाई पक्राउ गरी सहकारी ठगीमा अनुसन्धान अघि बढ़ाएको छ। दुवैजना विरूद्ध बुधबार जिल्ला अदालत मोरङबाट म्याद थप गरिएको मोरङ जिल्ला प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताउनुभयो। लेखापाल सविलालले 1,11,62,000 घोटाला गरेको दावी सहकारी संचालक समिति उपाध्यक्ष सर्वेलाल राजवंशीले गर्नुभएको छ। उपाध्यक्ष राजवंशीका अनुसार सहलेखापाल राजकुमारले 78,17,428 रूपियाँ घोटाला गरेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ। कहिले कोरोना महामारी त कहिले हिमपात, हिमाली जिल्लामा यो वर्ष मुस्किलले 2 महिना मात्र पढ़ाई भएको छ। हुम्लाको नामखा, मुगुको मुगम कार्मारोङ, डोल्पाको छारका ताङसोङ, डोल्पो बुद्ध र सेफोक्सुण्डोका अधिकांश विद्यालयका बालबालिकाले खासै पढ्न पाएनन्। गत वर्ष र अघिल्लो वर्ष पनि कर्णालीका हिमाली जिल्लामा शैक्षिक अवस्था यस्तै थियो। यही वर्षिनी फागुनबाट शैक्षिक सत्र शुरू हुने भए पनि लगातार पढ़ाई बिग्रन्दै आएको छ। कोरोना महामारी अघिसम्म कार्तिकमै वार्षिक परीक्षा लिइन्थ्यो, त्यसपछि झण्डै 2 महिना जाड़ो विदा दिएर फागुनमा नयाँ शैक्षिक सत्र शुरू हुन्थ्यो। यो वर्ष असारमा भर्ना लिए पनि कर्णालीमा भदौबाट पढ़ाई शुरू भएको थियो। त्यसको 1 महिना नबित्दै दशैं तिहार विदा भयो भने फेरि 1 महिना चलेको पढ़ाई कोरोना महामारीका कारण ठप्प भयो। सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले शिक्षकहरू नआउँदा केही विद्यालयमा पढ़ाई शुरू हुन नसकेको बताउनुभयो। हिमालमा पढ़ाई 2 महिना मात्रै, कोरोना महामारी र हिमपातले विद्यालय प्राय बन्द रहे। जिल्ला बाहिर बस्ने अधिकांश शिक्षक पनि स्कूल पुगेनन्, कान्तिपुरले छापेको छ। स्टार्टअप व्यवसायमाथि नियन्त्रणमुखी सोच नराख्न सरकारलाई आग्रह गर्दै स्टार्टअप व्यवसायको नियमनमा प्रष्टता हुनुपर्ने, सरल वित्तीय पहुँच हुनुपर्ने, स्टार्टअप व्यवसायका चरणहरूबारे स्पष्ट हुनुपर्ने र नीतिगत सुविधा हुनुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। स्टार्टअप प्रवर्धनमा जोड़ शीर्षकमा कारोबार दैनिकले मुख्य खबर बनाएको छ। नेपालमा कम्पनी दर्ताबाट नै समस्या शुरू हुने भन्दै युवाहरूलाई प्रोत्साहन गर्न झन्झटरहित कार्य सम्पादनको वातावरण बनाउनु पर्नेमा उनीहरूको भनाइ छ। नेपालको सन्दर्भमा स्टार्टअपको परिभाषा तय गरी नीति निर्माणमा सहजीकरण गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघ अन्तर्गतको स्टार्टअप अभियान समितिले आयोजना गरेको छलफलमा सहभागीहरूले नवीन सोचसहित व्यवसाय अघि बढ़ाइरहेका उद्यमीहरूलाई नीतिगत सहजता र सहुलियत दिन तथा उनीहरूलाई प्रवर्धन गर्ने सोच राख्न सरकारलाई आग्रह गरेका हुन्। कारोबारले मुख्य खबर बनाएको छ। यसैबीच केन्द्रीय बैंकको अध्ययनले आगामी महिनामा महँगी अझ बढ़ने देखाएको छ। यो खबर पनि कारोबार दैनिकको अग्रपृष्ठमा छ। बजारमा महँगी बढ़ेका कारण अनुभव गरिने महँगी तथा राष्ट्र बैंकको प्रत्येक महिना आउने तथ्याङ्कमा फरक परेको उपभोक्ताको गुनासो थियो, तर राष्ट्र बैंकको मुद्रास्फीति अपेक्षा सर्वेक्षण आईएसको नतिजाले पनि आउने तीन महिनाका लागि औसत मुद्रास्फीति दर 8% रहने अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष 2078-79 दोस्रो त्रैमास लक्षित गरेर 2078-21 27 17 शहरमा अवस्थित बजार क्षेत्रमा सर्वेक्षण गरेको थियो। 720 जनामा गरिएको सर्वेक्षणमा 91.9% आगामी तीन महिनामा उपभोग्य सामग्री तथा सेवाको मूल्य वृद्धि हुने अनुमान गरेका छन्। त्यस्तै 97.1% आउँदो वर्षमा सेवा तथा सामग्रीको मूल्य बढ़ने अनुमान गरेका छन्। सरकारले चालू आर्थिक वर्षको बजेटमा तथा राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा 6.5% भन्दा तल राख्ने लक्ष्य लिएको मुद्रास्फीति 5 महिनामा 7.11% तथा 6 महिनामा 5.65% रहेको थियो, तर सर्वेक्षणको नतिजाले आगामी 3 महिना 8% सरदर रहने जनाएको छ। कारोबारले छापेको छ। पत्र पत्रिकामा छापिएका यिनै सामग्रीहरूसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल विदा हुन्छु र यसपछि अन्तर्संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।